यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। विपदको घड़ीमा मिलेर काम गर्न सबैमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान। बाढ़ी पहिरो र डुबानमा परेकाको उद्धार र राहतमा कार्यकर्तालाई परिचालन गर्ने एमाले सचिवालय बैठकको निर्णय। सबै संयन्त्र परिचालन गरी उद्धार र राहत कार्य छिटो सम्पन्न गर्न सरकारसँग कंग्रेस संसदीय दलको आग्रह। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सातै प्रदेशमा मुटु रोगको उपचारका लागि सेवा विस्तार गर्ने। र थाइल्याण्डमा एक स्कूल बसमा आग लागि हुँदा कम्तीमा 25 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज 10-11 र 12 गतेको अविरल वर्षापछिको बाढ़ी पहिरो र डुबानका कारण उत्पन्न विपद सबै नेपालीको साझा विपत्ति भएको उल्लेख गर्नुहुँदै सरकार यसप्रति चनाखो भई काम गरिरहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले विगतका समयमा पनि विपदका बेला नेपालीहरू एकसाथ अगाडि बढ़छन् भन्ने अनुभव रहेको उल्लेख गर्नुहुँदै विपत्तिको यस घड़ीमा पनि मिलेर काम गर्न सबैलाई आह्वान गर्नुभयो। प्रधानमन्त्री ओलीले हामी सबै विपदका घटनाबाट दुखी रहेको उल्लेख गर्नुहुँदै कतिपय संरचनागत त्रुटिका कारण पनि बढ़ी क्षतिहरू भएका कारण आगामी दिनमा संरचना निर्माण गर्दा विपदको सामना गर्न सक्ने र दीर्घकालीन रूपमा सबल संरचना बनाउने गरी सरकारले काम गर्ने बताउनुभयो।
यो बेला भनेको हामीले जनताले भोगिरहेको पीड़ा जुन छ त्यस पीड़ामा उद्धार राहत सहयोग पुननिर्माणका कामहरू गर्ने हो। यति बेला यस्ता कुराहरूमा हामी नेपालीहरू सम्पूर्ण एक हुनुपर्दछ, एक भएर यो साझा विपत्तिको सामना गर्नुपर्दछ। यस विपत्तिले कुनै राजनीतिक रंग कुनै पेशा कुनै व्यवसाय केही छुट्याएर मर्का पारेको हुँदैन, सबैलाई यसले मर्का पारेको हुन्छ। यो साझा राष्ट्रिय पीड़ाको कुरा हो। यति बेला कमी कमजोरीहरू कहीँ छन् त्यो देखाउन सकिन्छ, तर केही राम्रा काम पनि भएका होलान्, सरकारले राम्रो काम पनि गरेको होला, सुरक्षाकर्मीहरूले गरेका होलान्, 4,000 भन्दा बढीको उद्धार गरेर उहाँहरूको जीवन जोगाएको छ, यो कुराहरू पनि हामीले देख्नुपर्छ भन्ने लाग्छ मलाई। त्यसमा कहीं कमी कमजोरी भएको पनि हुन सक्छ, ती आगामी दिनहरूमा गम्भीरताका साथ लिनुपर्छ।
प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठूलो मात्रामा विपद आएको र त्यस्तो अवस्था आउला भन्ने पूर्वानुमान समेत नगरिएको हुनाले उद्धार र खोजमा केही कमी कमजोरी भएको हुन सक्ने तर आगामी दिनमा त्यस्ता कुराहरूलाई सच्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। पत्रकार सम्मेलनमा धितो पत्र बोर्डको अध्यक्षको नियुक्तिका सम्बन्धमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका पालामा नियुक्तिको प्रक्रिया शुरू भएको र त्यसमा उठेको अनियमितताका सवाल रोक्न त्यस बेला आफूले आग्रह गरेको बताउनुभयो। प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारलाई प्रश्रय नदिने गरी काम गरिरहेकोले आफूसँग त्यस्ता कुराहरू जोड्दा सान्दर्भिक नहुने समेत बताउनुभयो।
मैले जहिले पनि भन्ने गर्छु यो हरेक परिस्थितिलाई लाभ लिने अवसरको रूपमा चाहिँ प्रयोग नगरौं। देशको अवस्था नाजुक छ, यसमा कमिसन खोरी गर्ने कमिसन खाने पैसा लिएर नियुक्ति पैसा लिएर सरुवा कमिसन लिएर ठेक्का दिने वा काम दिने कमिसनका भरमा खेलबाड हुने कुराहरूलाई यस्तो चाहिँ चल्न हुँदैन, यो नगरौं भनेर मैले भनेको थिएँ। त्यो भनेपछि किन झस्किनु भयो, भोलिपल्ट 5 अरब खाने भयो भनेर छापेपछि मैले उहाँहरूलाई सोधेँ 5 अरब मलाई कसले ल्याएर दिन्छ र किन दिन्छ, र मैले भनेको छु म कमिसनका निम्ति काम गर्ने होइन, म देशका निम्ति काम गर्ने हो, म भ्रष्टाचार गर्ने होइन, भ्रष्टाचार रोक्ने मान्छे हुँ। अचम्मको कुरो के भने प्रधानमन्त्री एउटा छ अर्थमन्त्री एउटा छ अनि 5 अरब केपी ओलीले खाने भयो भन्ने छापिन्छ, यसमा 5 अरबको डिल गर्नेले पनि गर्ला जस्तो लाग्दैन मलाई।
प्रधानमन्त्री ओलीले यसअघि पनि हिजो संयुक्त राष्ट्र संघको महासभाबाट स्वदेश फर्किन साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा आफू बाढ़ी पहिरोको प्रकोपको बारेमा जानकार रहेको सरकारले सक्दो उद्धार र राहत काम गरेको र अब यसलाई अझ बढ़ी प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनु भएको थियो। पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका तर्फबाट जारी विज्ञप्ति वाचन गर्नुहुँदै नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्यालले बाढ़ी पहिरो र डुबानका पीड़ितलाई राहत रकम वितरण कार्य प्रारम्भ भइसकेको जानकारी दिनुभयो। मुख्य सचिव अर्यालले खोजी तथा उद्धारको बाँकी काम आगामी दुई दिनभित्र गरिसक्ने उल्लेख गर्नुहुँदै घाइतेहरूको निशुल्क उपचार भइरहेको र विपदपछि फैलन सक्ने सम्भावित रोगको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताउनुभयो। मुख्य सचिव अर्यालले क्षतिग्रस्त भएका खानेपानी, सड़क, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक सेवा सञ्चालनका लागि समेत प्रक्रिया शुरू भइसकेको बताउनुभयो।
बाढ़ी पहिरो तथा डुबानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका घर परिवारलाई राहत रकम वितरण गर्ने कार्य प्रारम्भ भइसकेको छ। विपद प्रभावित व्यक्तिहरूको खोज उद्धारको कार्य दुई दिनभित्र सम्पन्न गरिनेछ। विपदमा घरवास गुमाएका परिवारलाई नम्बरी वा सरकारले तोकेको स्थानमा अस्थायी आवास निर्माणको लागि लाभ गराई पहिचान गरी तत्कालै अनुदान रकम वितरण गरिने व्यवहार समेत म यहाँ जानकारी गराउन चाहन्छु। बाढ़ी पहिरोबाट अवरूद्ध तथा क्षतिग्रस्त खानेपानी संरचनाहरूको तत्काल मरम्मत सम्हार गरी खानेपानी प्रणालीलाई पुनर्स्थापना गरिनेछ। बाढ़ी पहिरोबाट अवरूद्ध भएका मुलुकभरका रणनीतिक सड़कहरूलाई थप तदारुकका साथ यथाशीघ्र सुचारू गरिनेछ। यसका लागि पहिरोबाट अवरूद्ध सड़क खोल्ने तथा पुल भएका महत्वपूर्ण सड़कमा भेली ब्रिज जडान गरिनेछ।
पत्रकार सम्मेलनमा मुख्य सचिव अर्यालले दिनुभएको जानकारी अनुसार असोज 10 गतेदेखि 12 गतेसम्मको अविरल वर्षापछिको बाढ़ी पहिरो र डुबानमा परि 224 जनाको मृत्यु भएको छ भने 24 जना अझै बेपत्ता रहेका छन्। यस्तै बाढ़ी पहिरोमा परि 158 जना घाइते भएका छन् भने उच्च जोखिममा रहेका 4331 जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको मुख्य सचिव अर्यालले जानकारी दिनुभयो। विपदको घटनाबाट काठमाडौँ उपत्यका सहित देशका विभिन्न 21 जिल्लाहरू प्रभावित भएका छन्। यस्तै बाढ़ी पहिरोबाट 4 अर्ब रूपियाँ भन्दा बढ़ीको जलविद्युत संरचनाहरू, 3 अर्ब 55 करोड़ रूपियाँ भन्दा बढ़ीको खानेपानीको संरचना, 2 अर्ब 52 करोड़ रूपियाँ भन्दा बढ़ीको सड़क संरचना र 1 अर्ब रूपियाँ भन्दा बढ़ीको सिंचाई संरचनामा क्षति पुगेको मुख्य सचिव अर्यालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। यस्तै निजी क्षेत्रका व्यवसायीहरूसँग समन्वय गरी दशैं मनाउन गाउँ जाने यात्रुहरूलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन व्यवस्था मिलाइने, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी एक महिनाभित्र बाढ़ीले पुर्याएको क्षतिको प्रारम्भिक लेखाजोखा गरी जनजीवनलाई सामान्य बनाइने मुख्य सचिव अर्यालले बताउनुभयो। नेकपा एमालेको सचिवालय बैठकले पार्टीका नियमित कामलाई रोकेर बाढ़ी पहिरो र डुबानमा परेकाको राहत र उद्धारमा कार्यकर्तालाई परिचालन गर्ने निर्णय गरेको छ। बैठकले राहत कोषमा 50 लाख रूपियाँ पार्टी कोषबाट उपलब्ध गराउने निर्णय गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो।
पार्टीका नियमित कामहरू चाहिँ रोकेर राहत र उद्धारको काममा पार्टी कार्यकर्ताहरूलाई परिचालन गर्न भनिएको छ। राहत र उद्धार कोषमा चाहिँ राज्यले 1 अर्ब छुट्याउने खालको काम गरेको छ। त्यसमा चाहिँ 50 लाख रूपियाँ पार्टी कोषबाट चाहिँ उपलब्ध गराउनेको निर्णय भएको छ र प्रधानमन्त्रीको अमेरिका भ्रमण अत्यन्त उपलब्धिपूर्ण रह्यो। औपचारिक अनौपचारिक भेटघाटले नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने खालको काम भएको छ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गर्नुभएको अमेरिका भ्रमण उपलब्धिपूर्ण रहेको निष्कर्ष समेत निकालेको छ। नेपाली कंग्रेस संसदीय दलको आज बसेको बैठकले बाढ़ी पहिरो र डुबानमा परेकाको खोज उद्धार तथा राहतका कामलाई तीव्रता दिन सरकारसँग माग गरेको छ। संघीय संसद भवन नयाँ भानेश्वरमा बसेको कंग्रेस संसदीय दलको आजको बैठकले अविरल वर्षापछिको बाढ़ी पहिरोमा परेर ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै यातायात अवरूद्ध भई अल्पत्र परेका यात्रुको उद्धार गरी सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन र अवरूद्ध सड़कहरू तत्काल सुचारू गराउन सरकारसँग माग गरेको नेपाली कंग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले बताउनुभयो। यस्तै बैठकले बाढ़ी पहिरोले क्षति पुर्याएका विभिन्न भौतिक संरचनाहरू तत्काल निर्माण गरी सेवा सुचारू गर्न, विपदको बेलामा कालोबजारी र उपभोग्य वस्तुको अस्वाभाविक मूल्य वृद्धि हुन सक्नेतर्फ समेत सरकारको ध्यानकर्षण गराएको छ। संसदीय दलको बैठकले इजरायल र लेबनान बीच जारी युद्धका कारण त्यस क्षेत्रमा रहेका नेपालीहरूको जोखिमको अवस्था मूल्यांकन गरी उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन समेत सरकारसँग माग गरेको कंग्रेसका प्रमुख सचेतक घिमिरेले जानकारी दिनुभयो। गृहमन्त्री रमेश लेखकले बाढ़ी पहिरो प्रभावितहरूको खोज, उद्धार, राहत र घाइतेको उपचारलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री लेखकले देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढ़ी र पहिरोले क्षति पुर्याएकाले राजमार्गहरू तत्कालीन र दीर्घकालीन रूपमा सुचारू गर्न पहल भइरहेको बताउनुभयो। गृहमन्त्री लेखकले बाढ़ी र पहिरोले विभिन्न राजमार्ग लगायत विभिन्न स्थानमा अलपत्र परेका बिरामी र मानिसहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत निरन्तर उद्धार भइरहेको जानकारी दिनुभयो।
अहिले हामी खोज, उद्धार र राहतकै अवस्थामा छौं र खास गरेर हामीले चारवटा विषयलाई अत्यन्त ज्यादा प्राथमिकताका साथ हेरिराखेका छौं र त्यसमा काम गरिराखेका छौं। एउटा खोज तथा उद्धार, मानिसलाई खोज्ने उद्धार गर्ने काम अझै बाँकी रहेको छ। अर्को राहत, तेस्रो घाइतेहरूलाई अस्पतालमा उपचार गराउने कुरा र चौथो कुरा बाढ़ी पहिरोका कारणले देशभरिका मुख्य मार्ग, राजमार्गहरू, सहायक मार्गहरू, मुख्य मार्गहरू धेरै ज्यादा अवरुद्ध भएको अवस्था छ र ती राजमार्गहरूलाई खोलेर आवागमनलाई सुचारू गर्ने कुरालाई अहिले हामीले केन्द्रमा राखेर काम गरिराखेको अवस्था छ। यसमा खोज तथा उद्धारको कार्य अहिले पनि जारी छ। राहतको कार्य हामीले अगाडि बढाएका छौं। सम्पूर्ण सरकारी अस्पतालमा घाइतेहरूको निशुल्क उपचार भइराखेको छ। यसमा स्वास्थ्य मन्त्रालयले काम गरिराखेका छ। नेपाली सेनाबाट अल्पत्र परेका ठाउँमा खाद्यान्न एवं वीरेन्द्र सैनिक अस्पतालबाट मेडिकल डाक्टर सहितको टिम खटेको छ।
गृहमन्त्री लेखकले सरकारले बाढ़ी पहिरो प्रभावितलाई अस्थायी आवास निर्माणका लागि स्थानीय तहले लाभग्राही पहिचान गरेर पठाएको, तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन निर्देशन गरिएको विषयमा समितिमा जानकारी गराउनुभयो। रक्षा मन्त्री मानवीर राईले बीपी राजमार्गको सुनकोशी र रोशी क्षेत्रका साथै देशैभर उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग भइरहेको र स्थानीय तहसँगको समन्वयमा उद्धारका काम भइरहेको बताउनुभयो। बैठकमा सांसदहरूले विपदमा परेकाहरूको उद्धार, राहत, बास र उपचारको व्यवस्थामा ध्यान दिनुपर्ने, उद्धारमा संघीय सरकारले ध्यान दिँदै राहत वितरणका लागि स्थानीय तहलाई जिम्मा दिनुपर्ने, चाडबाड़ आइसकेका कारण समयमा सड़क सुचारू गर्नुपर्ने, खानेपानी लगायतको प्रभावकारी प्रबन्ध गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले विपदको पूर्वानुमान हुँदा हुँदै सुरक्षाका लागि प्रभावकारी रूपमा काम हुन नसकेको, उपत्यकाभित्रै उद्धारमा कमजोरी देखिएको, क्षति न्यूनीकरणका लागि काम नहुँदा क्षति बढ़ेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको च्यासल ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढ़ीबाट भएको क्षतिको निरीक्षण गर्नुभएको छ। एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर निरीक्षण गर्नुभएको हो। अविरल वर्षा र बाढ़ीका कारण पार्टी कार्यालयको भूइँतल्ला पूर्णतः डुबेको र बाढ़ीबाट भूइँतलामा राखिएका उपकरण र अन्य महत्वपूर्ण सामग्री नष्ट भएका छन्। असोज 10 गतेदेखिको लगातारको वर्षाले बाढ़ी पहिरो जाँदा काठमाडौँ उपत्यका प्रभावित बनेको छ। ललितपुर जिल्लामा मात्रै बाढ़ी र पहिरोबाट 40 जनाको मृत्यु भएको छ भने 10 जना अझै बेपत्ता रहेका जिल्ला समन्वय समिति ललितपुरले जनाएको छ। ललितपुरको दक्षिणी भेगमा सड़क र संचार सम्बन्ध विच्छेद हुनुका साथै खानेपानीका पाइपहरू बाढ़ीले बगाउँदा खानेपानीको संकट देखिएको छ। संवाददाता कल्पना दाहालको रिपोर्ट।
काठमाडौँ उपत्यकाको ललितपुर जिल्ला पनि बाढ़ी र पहिरोको ठूलो चपेटामा परेको छ। जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव भुइँयालले ललितपुर जिल्लाको दक्षिणी भेगका पालिकाहरू बागमती महाङकालमा बाढ़ी र पहिरोले बढ़ी क्षति पुगेको जानकारी दिनुभयो। जीसस प्रमुख फुयालले बाढ़ी पहिरो पीड़ित 1090 जनाको उद्धार 15 घाइतेको उपचार भइरहेको भन्दै प्रभावित क्षेत्रमा बिजुली बत्ती टेलिफोन सम्पर्क र सड़क सञ्जाल विच्छेद हुँदा पीड़ामाथि झन पीड़ा भएको गुनासो गर्नुभयो।
खाद्यान्नको अभाव पनि सिर्जना हुन शुरू भएको छ, जहाँ बढ़ी क्षति भएको छ, मानिसहरूको घरवासै उडेको छ, उनीहरूको चाहिँ धेरैको संख्यामा चौपाहरू मरेको अवस्था छ। खानेपानी कार्यालय, संचारको चाहिँ टेलिकम कार्यालय, विद्युतको चाहिँ विद्युत कार्यालय, सबैलाई विपद व्यवस्थापन समितिको बैठक राखिकन हामीले त्यही दिन निर्देश जारी गरेका छौँ। जुट्न चाहिँ जुट्नु भएको छ, तै पनि नतिजा आउने गरी जुट्नु भएको छैन। सर्वनाशको अवस्था छ त्यहाँको, सरकार ठ्याक्कै चाहिँ पुग्न सकेका छैन। हामीले गृहमन्त्रीज्यूलाई पनि बारम्बार आग्रह गरेका छौँ, सरकारको माथिल्लो लेभलबाटै त्यहाँको चाहिँ एक किसिमको अनुगमन हुने हो भने सत्यावधि हुन्थ्यो।
जिल्लाका बाढ़ी पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न तथा खानेपानीको अभाव भएको, पशु चौपाए मरेर दुर्गन्ध फैलदा महामारी रोगको संक्रमण बढ़न सक्ने त्रास बढ़ेको भन्दै सम्बन्धित निकायले तत्काल काम गर्न जिल्ला समन्वय समिति ललितपुरले आग्रह गरेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले नेपाली सेना नेपाल प्रहरी मार्फत हेलिकप्टरबाट प्रभावित क्षेत्रमा राहत पठाइरहेको जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सड़क पूर्वाधार बनाउने कार्य शुरू गरिएको, संचार सुविधा, खानेपानीका पाइप मर्मतका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै वडा अध्यक्षले नै राहतको जिम्मेवारी लिएर काम भइरहेको बताउनुभयो।
वडा अध्यक्षलाई नै यसमा जिम्मेवार बनाएर तत्काल चाहिँ राहतका कुराहरूमा खानपिन बसोबासको व्यवस्थाहरू मिलाउनु भनेर भनिएको छ। प्रभावकारी ढंगबाट स्थानीय तहबाट त्यसको व्यवस्थापन भइरहेको अवस्था छ। खानेपानी सञ्चालन गर्ने सम्बन्धित निकायहरूलाई त्यसकोमा चाहिँ तुरन्त त्यसको मरसमर गर्ने क्लोरिफिकेसन कामहरू चाहिँ गर्नु भनेर बोलाएर नै त्यसरी भनिएको छ। उहाँले आफ्नो हिसाबबाट गरिरहनु भएको छ।
लगातारको वर्षाले विपद निम्त्याउँदा नागरिकहरूले निकै पीड़ा भोग्नु परेको छ। प्राकृतिक विपत्तिबाट आफू सुरक्षित बनी एक अर्कालाई सहयोग गर्नु मानवीय धर्म हो। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौं।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचारका लागि सेवा विस्तार गर्ने भएको छ। केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको संचालक समिति बैठकले संघीय राजधानी काठमाण्डुबाट उपलब्ध मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो। मन्त्रालयको योजना अनुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ। सबै प्रदेशमा प्रादेशिक अस्पताल मार्फत विशिष्टीकृत उपचार विस्तार गर्ने योजना अन्तर्गत क्यान्सर रोगको उपचार शुरू भइसकेको जानकारी दिनुहुँदै मन्त्री पौडेलले केन्द्र मार्फत मुटु रोगको उपचारका लागि प्रदेश स्तरमा संयन्त्र विस्तार गर्ने निर्णय भएको बताउनुभयो। अर्थ मन्त्रालयबाट स्वीकृत भएसँगै अब सबै प्रदेशमा जलन उपचार सेवा समेत निशुल्क रूपमा सञ्चालन गर्ने प्रक्रिया अघि बढ़ेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। संचार तथा सामाजिक विकास सम्बन्धी चार दिने अन्तर्राष्ट्रिय गोष्ठी भोलिदेखि धुलीखेलमा शुरू हुने भएको छ। आयोजक पान हिमालय कम्युनिकेशन रिसर्च सेन्टरका निर्देशक प्राध्यापक हान होङका अनुसार गोष्ठीमा नेपाल र चीन सहित हिमाल राष्ट्रका विज्ञहरूले हिमालय क्षेत्रको संचार विकास साझेदारी सामाजिक विकास अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ। यस्तै गोष्ठीमा 50 बढ़ी अनुसन्धानकर्ताले संचार तथा सामाजिक विकासका विभिन्न विषयमा गरेका अनुसन्धानका सार प्रस्तुत गर्ने कार्यक्रम छ भने हिमालय क्षेत्रमा केन्द्रित भएर तयार पारिएका वृत्तचित्र तथा पुस्तक पनि प्रदर्शनी गरिनेछ। रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल र नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकम बीच व्यावसायिक तथा सूचना सन्देश प्रसारण गर्ने सम्बन्धी आज सम्झौता भएको छ। रेडियो नेपालको केन्द्रीय साथै सबै प्रादेशिक प्रसारण संस्थाहरू मार्फत विभिन्न मातृ तथा स्थानीय भाषामा टेलिकम सम्बन्धी सूचना सन्देश प्रसारण गर्ने सम्झौता भएको हो। सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक अमर ध्वज लामाले रेडियो नेपालले सूचना सन्देशहरूलाई आम नागरिक माझ प्रभावकारी बनाउनका लागि विभिन्न मातृभाषाको प्रसारणलाई प्राथमिकता दिएको बताउनुभयो। कार्यकारी निर्देशक लामाले नागरिकप्रति प्रभावकारी सेवा प्रवाह गर्न रेडियो नेपाल र नेपाल टेलिकम बीचको सहकार्य र साझेदारी महत्वपूर्ण रहेको पनि बताउनुभयो। यस्तै नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाड़ी अर्यालले ऐतिहासिक प्रसारण संस्था रेडियो नेपालले प्रसारण मार्फत दूरदराज नागरिकसम्म आवश्यक सूचना सन्देशहरू पुर्याउन सहयोग पुर्याइरहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डमा विद्यालयका विद्यार्थी बोकेको बसमा आग लागि हुँदा 25 जनाको मृत्यु भएको छ। बसमा 38 जना विद्यार्थी र 6 शिक्षक सहित 44 जना सवार रहेका अधिकारीहरूले पुष्टि गरेका छन्। शैक्षिक कार्यक्रम सकेर राजधानी बैंककतर्फ फर्किँदै गरेको बस पंक्चर भएर दुर्घटनाग्रस्त भएको बताइएको छ। घटनापछि बसका चालक फरार रहेका र उनको खोजी भइरहेको थाई अधिकारीहरूले जनाएका छन्। ती बसमा सवार बाल बालिकाको उमेर 3 देखि 15 वर्षका रहेको छ। पूर्वी अफ्रिकी राष्ट्र रुवाण्डामा मार्बर्ग भाइरसका कारण 8 जनाको मृत्यु भएको छ। रुवाण्डा सरकारले भाइरसको प्रकोप घोषणा गर्दै 300 भन्दा बढ़ी मानिस संक्रमित भएका पुष्टि पनि गरेको छ। विश्व स्वास्थ्य संगठनले यो भाइरस तान्जानिया, कंगो, केन्या र दक्षिण अफ्रिकामा प्रकोपका रूपमा देखिएको जनाएको छ। चमेराबाट मानिसमा सर्ने यो रोगका लक्षणहरूमा ज्वरो आउने, मांसपेशीमा दुखाई, बान्ता पखाला र केहीमा अत्याधिक रक्तस्रावका कारण मृत्यु हुने गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पर्वतीय क्षेत्रको विकास र पर्यावरणीय सन्तुलन लगायतका विषयहरूमा छलफल गर्न आयोजित अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा शुरू भएको छ। अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र इसिमोडले काठमाडौँमा आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनका कारण देशको कृषि क्षेत्र प्रभावित भएको बताउनुभयो। कृषि मन्त्री अधिकारीले जलवायु परिवर्तनको सामना गर्न तथा पर्वतीय खाद्य प्रणालीको दिगोपनलाई सम्बोधन गर्न सबै एकै ठाउँमा उभिनुपर्ने आवश्यकता उल्याउनुभयो। मन्त्री अधिकारीले साना तथा सीमान्तकृत किसानले राष्ट्रिय खाद्य सुरक्षाको लागि महत्वपूर्ण योगदान गरेको बताउनुभयो। जलवायु परिवर्तनका असर घटाउन प्रविधि विकास तथा हस्तान्तरण गर्न आवश्यक भएकोमा पनि कृषि मन्त्री अधिकारीले जोड़ दिनुभएको अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र इसिमोडले जनाएको छ। राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ सहयोग प्रदान गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय बैंक संचालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो। सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले बाढ़ी पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारको सहयोग र एकबद्धताले राहत मिल्ने उल्लेख गर्नुभयो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकले उक्त रकम प्रदान गरेको उल्लेख गर्नुभयो। मन्त्री परिषदको सोमबारको बैठकले कोषमा 1 अर्ब रूपियाँ दाखिला गर्ने निर्णय गरेको थियो। अविरल वर्षाका कारण सड़क भाँसिएपछि नवलपरासीको बर्दघाट सर्दी 132 केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट दाउने स्थित खुर्सानी खोलामा सड़क भाँसिएपछि त्यसभन्दा माथि डाँडामा रहेको प्रसारण लाइनको टावर ढलेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। टावर ढलेपछि नवलपरासी बर्दघाट सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिका स्थित सर्दीमा सञ्चालित होङसी शिवम सिमेन्टको विद्युत आपूर्ति सोमबार साँझदेखि बन्द भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
टी20आई त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेल आज नेपाल र क्यानाडाबीच प्रतिस्पर्धा हुने भएको छ। क्यानाडाको किङ सिटीमा खेलाइने खेल आज राति 9:45 बजे शुरू हुनेछ। सिरिजको पहिलो खेलमा नेपाललाई 14 रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ। ओमानलाई 37 रनले हराएको नेपाल सिरिजमा दोस्रो जित निकाल्ने दाउमा छ। उता सिरिजको तेस्रो खेलमा ओमानसँग 8 विकेटले पराजित भएको क्याडा नेपालमाथि जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छ। त्रिकोणात्मक सिरिजमा समान 2 खेल खेलेको नेपाल 1 खेलमा जित र 1 खेलमा हार बिहोर्दै 2 अङ्क छ। नेपालका सुजन डंगोल साफ U17 च्याम्पियनशीपमा सर्वाधिक गोलकर्ता बनेका छन्। भारतसँग 4-2 पराजित हुँदै नेपाल सेमी फाइनलबाट बाहिरिएको थियो। तर सुजनले नेपाललाई अन्तिम चारमा पुर्याउन श्रीलंका विरूद्ध ह्याट्रिक र भूटान विरूद्ध 1 गोल गरेका थिए। उक्त दुवै खेल सोमो चरणका हुन्। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यही अक्टोबर 7 सोमबार नेपाल भ्रमण गर्ने कार्यक्रम रद्द भएको छ। अखिल नेपाल फुटबल संघ एन्फामा चरम विवाद रहेको र यही अवस्थामा नेपाल भ्रमण गर्दा राम्रो नहुने लगायतका कारणहरूले इन्फार्टिनको भ्रमण रद्द भएको बताइएको छ। यसका साथै नेपालमा गत साता गएको बाढ़ी पहिरोका कारण यहाँको अवस्था सहज नभएको कारण पनि इन्फार्टिनले अहिलेको समय नेपाल भ्रमणका लागि उपयुक्त नरहेको ठहर गरेको बताइएको छ। भूटानको औपचारिक भ्रमण निस्कने क्रममा इन्फान्टोले सहित 17 सदस्यीय फिफाको प्रतिनिधि मण्डलले 12 घण्टा काठमाडौँमा बिताउने कार्यक्रम थियो। निर्धारित कार्यक्रम अनुसार निजी विमानमा इन्फान्टोनको टोली यही अक्टोबर 7 तारीकमा बिहान 3 बजे काठमाडौँ आइपुग्ने तालिका थियो। काठमाडौँमा 12 घण्टा बिताएपछि दिउँसो 3 बजे इन्फान्टो सहितको टोली भूटान जाने कार्यक्रम थियो। भूटानमा इन्फान्टोले फिफा गोल प्रोजेक्टको निरीक्षण गर्ने र भूटानभित्र फुटबल विकासका लागि उच्च स्तरीय भेटघाट मार्फत योजना बनाउने कार्यक्रम छ। इन्फा अध्यक्ष पंकज विक्रम यवाङले बाढ़ी पहिरोका कारण देश शोकमा डुबिरहेको बेलामा इन्फाटोको भ्रमण उपयुक्त नभएकाले स्थगित भएको जानकारी दिनुभयो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 32.1 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस। दिपालको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विपदको घड़ीमा मिलेर काम गर्न सबैमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान। बाढ़ी पहिरो र डुबानमा परेकाको उद्धार र राहतमा कार्यकर्तालाई परिचालन गर्ने एमाले सचिवालय बैठकको निर्णय। सबै संयन्त्र परिचालन गरी उद्धार र राहतको कार्य छिटो सम्पन्न गर्न सरकारसँग कंग्रेस संसदीय दलको आग्रह। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सातै प्रदेशमा मुटु रोगको उपचारका लागि सेवा विस्तार गर्ने र थाइल्याण्डमा एक स्कूल बसमा आग लागि हुँदा कम्तीमा 25 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।